आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 9 अध्यायबाट देख्न गइरहेका छौ। येशु आफ्ना 12 चेलाहरूलाई प्रचार गर्न आज्ञा दिनुहुन्छ। लुका 9 को एक पदमा भनिएको छ, तब उहाँले 12 चेलाहरूलाई एकसाथ बोलाउनु भयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। जब हाम्रा प्रभु यहाँ पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफ्ना चेलाहरूलाई चंगाई गर्ने वरदान दिनुभयो। यसले चाहिँ चेलाहरूको पहिचान पत्रको रूपमा सेवा गर्दथ्यो, यो सिद्ध गर्नलाई कि तिनीहरूले दावी गरे अनुसार तिनीहरू त्यही वास्तवमा त्यही थिए। पत्रुसले बिरामीहरूलाई निको पारे र मुर्दाहरूलाई जी उठाए। अनि पावले पनि बिरामीहरूलाई निको पारे र मुर्दाहरूलाई जी उठाए। यो गर्न चाहिँ यो प्रमाण थियो कि तिनीहरू प्रभु येशु ख्रिष्टको सत्य चेलाहरू थिए। अनि दुई र तीन पद, उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको यात्रामा आफ्नो साथमा केही नल्याउ, न लहरो, न झोली, न रोटी, न पैसा, न त दुई दौरा साथमा होस्। जुन घरमा तिमीहरू पस्छौ त्यही बस र त्यहीबाट बिदा हौ। केही मानिसहरू यस अनुच्छेदलाई आज आफ्नो सेविकाको लागि आधारको रूपमा प्रयोग गर्दछन्। तर यो कुराको याद गरौं कि हाम्रो प्रभुले यी निर्देशनहरू आफ्ना बाह्र चेलाहरूलाई दिनुभएको थियो। अनि चार पदमा भनिएको छ, जुन घरमा तिमीहरू पस्छौ त्यहाँ बस र त्यहाँबाट बिदा हौ। निश्चय नै परिश्रम गर्ने आफ्नो ज्यालाको योग्य हुन्छ। म सोच्दछु परमेश्वरको वचन दिने व्यक्तिलाई सेवा गर्नुपर्छ। ख्रिष्टको दिनमा परिस्थिति बेग्लै थियो, किनभने त्यस दिनमा होटल इत्यादि थिएन र प्रचारकलाई सबै खानपान र स्वागत व्यक्तिगत घरहरूमा गरिन्थ्यो। अनि आज पनि यो हामी धेरैको घरमा गर्ने गर्दछौ। अनि पाँच पद, जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस शहरबाट निस्कन्दा आफ्ना खुट्टाको धुलो तिनीहरूको विरूद्धमा गभाईको निम्ति टकटकाइदेऊ। अब तिनीहरूको सेविकाईको प्रभावले हेरोदलाई पनि असर गर्यो। छदेखि नौ पद, तब तिनीहरू विदा भए र सुसमाचार प्रचार गर्दै र सबै जग्गा रोगीहरूलाई निको पार्दै गाउँ गाउँ गए। यी सबै घटनाको बारेमा सुनेर शासक हेरोद अन्यलमा परे, किनकि युहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै कसैले भन्थे र कोही भन्थे एलिया देखा परेका छन्, अनि अरूहरू भन्थे उहिलेका अगमबक्तारको एकजना उठेका छन्। तब हेरोदले भने, युहन्नाको शिर मैले काट्न लगाए, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु? अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे। मित्र, हेरोद रजौटे शासक थिए र तिनी नै बप्तिस्मा दिने युहन्नालाई कैदमा थुन्ने र उसको हत्या गर्ने काममा जवाबदेही थिए। मर्कुसले हामीलाई भन्दछ कि हेरोद डराए यो सोच्दै कि बप्तिस्मा दिने युहन्ना फेरि जी उठेछन्। अब हेरोदको यस्तो जिज्ञासाले गर्दा तिनी येशूलाई हेर्न चाहे। दश र एघार पद, अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेत्सेदा भन्ने शहरमा अलग्गै जानुभयो। तर यो थाहा पाएर भीड़हरू उहाँको पछि पछि लाग्यो। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सुनाउनुभयो र जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो। यसले 5,000 जना भीड़लाई भोजन रोटी खुवाउने कामको लागि घटना घट्ने ठाउँ वा दृश्यको सजाउँदछ। उहाँले तिनीहरूलाई विश्राम वा आराम गर्न लगाउन एकातिर छुट्याएर लानुभयो, तर तिनीहरूको निम्ति यहाँ विश्रामको अवसर थिएन। निश्चय नै भीड़हरू अरूको ख्याल नगर्ने वा अविवेकी थिए, तैपनि हाम्रा प्रभुले तिनीहरूलाई प्रेमपूर्वक ग्रहण गर्नुभयो, स्वागत गर्नुभयो र तिनीहरूलाई सिकाउनुभयो र बिरामीहरूलाई निको पार्नुभयो। अहिले येशूले 5,000 जना मानिसलाई खुवाउनुहुन्छ, तर चेलाहरू ख्रिष्टलाई सल्लाह दिन कोशिश गरिरहेका छन्। उहाँलाई यो भन्दै कि के गर्नुपर्ने अब वा के गर्न आवश्यक छ। मित्र, उहाँलाई हाम्रो सुझाव र सल्लाहको आवश्यक पर्दैन। बाह्र र तेह्र पद, अब दिन ढल्कन लाग्यो र बाह्रै जनाले आएर उहाँले भने, भीड़लाई विदा दिनुहोस् र तिनीहरू गएर आपसमा आसपासका बस्ती र गाउँ हुँदो बास बसुन् र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले नै तिनीहरूलाई खान देऊ। तब तिनीहरूले भने, हामीहरूसित 5 रोटी र 2 माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसहरूको लागि भोजन किन्नु पर्ला। अहिले तिनीहरू आर्थिक वा रूपियाँ पैसा सम्बन्धी सल्लाहकार बन्छन्। र 14 र 15 पद, तिनीहरू प्राय 5,000 जति पुरूषहरू थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई 50-50 पंक्तिमा बसाऊ। तिनीहरूले त्यसै गरे र सबैलाई बसाए। अन्त्यमा तिनीहरू सही स्थानमा छन्, येशूको आज्ञा पालन गर्दछन्। 16 र 17 पद, तब उहाँले ती 5 रोटी र 2 माछा लिएर स्वर्गीयतिर हेरी आशीर्वाद दिनुभयो र भाँचेर मानिसहरूलाई बाँडिदिनु भनी चेलाहरूलाई दिनुभयो। अनि सबैले खाए, तृप्त भए र चेलाहरूले उब्रेका टुक्राहरू 12 डाला उठाए। मती, मर्कुस र युहानले पनि 5,000 जना भीड़लाई खुवाएको घटनाको रेकर्ड गर्दछन्। यो कुराको ध्यान दिउँ कि हाम्रो प्रभुले आफ्ना चेलाहरूलाई असम्भव देखिने काम गर्न अराउनुहुन्छ। तिनीहरूले यो कुराको सिक्नै पर्छ कि उहाँले सधैँ असम्भव कुरालाई आज्ञा गर्नुहुन्छ, कारण स्पष्ट छ उहाँले कार्य गर्न चाहनुहुन्छ। सृष्टिकर्ता सृजनहार जसले आरम्भमा माछा बनाउनुभयो र खेतहरूमा अनाजहरू उत्पन्न गराउनुभयो, अहिले आफ्नो केवल वचनले भीड़को लागि भोजन दिलाइदिनुहुन्छ। अनि मानिसहरू तृप्त भइन्जेलसम्म खाए। र नखाइसकेको बाह्र टोकरी उभ्रियो पनि। मित्र, परमेश्वरले सधैँ बढ़ी नै कुरा आपूर्ति गरिदिनुहुन्छ। कसैले भनेको थियो, जब परमेश्वरले दिनुहुन्छ नि तब उहाँले छाना फटाएर दिनुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ, येशूले आफ्नो मृत्युको र पुनरुत्थानको घोषणा गर्नुहुन्छ। 18-21 पद, एकपल्ट येशू एक्लै प्रार्थना गरिरहनु भएको थियो। चेलाहरू उहाँसँग थिए र उहाँले तिनीहरूलाई सोध्नुभयो, मानिसहरूले मलाई को हो भनी भन्छन्? तिनीहरूले भने, कसैले युहन्ना बप्तिस्मा दिने भन्दछन्, कसैले एलिया र अरूहरूले भन्छन् पहिलेका कोही अगमवक्ता मध्ये एकजना फेरि उठेका छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ के भन्छौ, म को हुँ? तब पत्रुसले जवाब दिएर भन्यो, परमेश्वरका ख्रिस्ट। तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, साथै चेतावनी दिनुभयो कि तिनीहरूले यो कुरा कसैलाई नभन्नुन्। यहाँ महत्वपूर्ण प्रश्न यो हो कि येशु को हुनुहुन्छ। येशुले मानिसहरूको अन्दाज आफ्नो बारेमा के छ सो जान्न चाहनुहुन्थ्यो। मलाई यो कुरामा निश्चय छ कि तिनीहरूलाई यो प्रश्न सोध्ने आफ्नो उद्देश्य चाहिँ वास्तवमा उहाँ को हुनुहुन्थ्यो भन्ने तिनीहरूको सोचाइमा स्पष्ट पार्न थियो। उहाँको व्यक्तिको सम्बन्धमा त्यहाँ थुप्रै अन्यलताहरू थिए। यो कुराको ध्यान दिऊ कि सबै विचारधारणा उच्च थिए, तर उहाँ वास्तवमा को हुनुहुन्थ्यो वा को हुनुहुन्छ कसैले पनि सही रूपमा ठम्याउन सकेनन्। तर पत्रुसले भनेका उक्तम कुरा यो थियो, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिष्ट हुनुहुन्छ। अनि पत्रुसले चाहिँ सही अन्दाज लगाए। 22 पद, अनि उहाँले भन्नुभयो, मानिसको पुत्रले धेरै दुःख उठाउनु पर्छ र उनी धर्म गुरूहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ। तब उहाँले सबैलाई भन्नुभयो, कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ। किनकि सारा जगत हात पारेर प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? तर कोही मदेखि र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ। मित्र, यहाँ उहाँ उद्धारको शर्तको बताइरहनु भएको छैन, तर उद्धार पाउनेहरूको अवस्थाको वा स्थानको वा पोजिसनको बताइरहनु भएको छ, दिइरहनु भएको छ। यही नै उहाँ यहाँ बोलिरहनु भएको छ। 26 पद, तर कोही मदेखि र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ। मित्र, आज तपाईँ कस्तो किसिमको ख्रिस्टियन हुनुहुन्छ? के तपाईँ उहाँलाई स्वीकार गर्ने, उहाँलाई सेवा गर्ने र उहाँलाई महिमा गर्न प्रयत्न गर्ने व्यक्ति हुनुहुन्छ? मेरो मित्र, हामी रहेको यो दिनमा यो महत्वपूर्ण छ। यसपछि निम्न पदहरू हामी येशूको रूप परिवर्तनको देख्छौं। यो येशूको रूप परिवर्तनसँग व्यवहार गर्दा डाक्टर लुकाले केही त्यस्तो कुरा थप्छन् जुन अरू सुसमाचार लेखकहरूले छोडेका छन्। 27 पद, तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही कोही छन् जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्ने छैन। सिमोन पत्रुसले यो पदलाई हाम्रो लागि अर्थ खुलाउँछन्। तिनले भने कि उसले राज्य देखे, उसले यो कहाँ देखे? पत्रुस प्रभुसँग पवित्र पर्वतमा थिए र उहाँ ख्रिष्टको रूप परिवर्तनको देख्ने आँखी साक्षी थिए। उहाँले हामीलाई पहिलो पत्रुस 1:16-18 पदमा यसको बारेमा भन्छ, किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रिष्टको महाशक्ति र आगमनको समाचार दिँदा धुर्तैसित अचमजाएको दन्त्य कथाहरूको हामीले अनुसरण गरेनौ, तर उहाँको वैभवशाली रूप हाम्रो आँखाले देख्ने हामी साक्षी छौं, किनकि महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्ने बाणी आउँदा, यिनी मेरो प्रिय पुत्र हुन् जिनमा म अति प्रसन्न छु। उहाँले परमेश्वर पिताबाट आदर महिमा पाउनु भएको थियो। यो पवित्र डाँडामा हामी उहाँसँग हुँदा स्वर्गीयबाट आएको त्यो बाणी हामी सबैले सुनेका थियौं। यही नै स्पष्टीकरण सिमोन पत्रुस दिन्छन्, अनि त्यो मेरो निम्ति काफी छ, पर्याप्त छ। म सोच्दछु कि यो व्यक्ति जो त्यहाँ थिए त्यसले यसको बारेमा आजका केही आधुनिक बाइबल विद्वानहरू भन्दा धेरै जान्दछन् जो त्यस बेला त्यहाँ उपस्थित थिएनन्। 28 पदमा, यी कुराको प्राय 8 दिनपछि पत्रुस, युहन्ना र याकुबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्लनुभयो। प्रभुले पत्रुस, याकुब र युहन्नालाई लिनु भएर प्रार्थना गर्न उहाँ डाँडामा उक्लनुभयो। प्रार्थना गर्दा उहाँको मुहारको रूप बदलियो र उहाँको पोषक सेतो र चहकिलो भयो। रूप परिवर्तनले ख्रिष्टको ईश्वरत्वको प्रदर्शित गर्दैन, तर ख्रिष्टको मानवताको। रूप परिवर्तन मानवताको लक्ष्य हो। जब तपाई येशूलाई डाँडामा रूप परिवर्तन भएको देख्नुहुन्छ, तपाई बिल्कुल उही कुरा देखिरहनु भएको छ कि जब हामी पनि रूप परिवर्तन हुनेछौ त्यस दिनमा कस्तो रूप लिन गइरहेका छौ। मुर्दाहरू पुनरुत्थान भइजिर उठ्नेछन् र जीवितै रहनेहरू पनि तत्कालै परिवर्तन हुनेछन् र परमेश्वरको उपस्थितिमा महिमित शरीरमा ल्याइनेछन्। 29 पद, उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बदलियो र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्जवल भयो। यो पदको यो अर्थ होइन कि त्यो ज्योति वा उज्यालो रंगमञ्चमा विशेष व्यक्तिलाई वा ठाउँलाई उज्यालो पार्ने बत्ती जुन उहाँमाथि चम्क्यो, तर त्यो ज्योति उहाँको शरीरभित्रबाटै आयो र बाहिर चम्की निस्क्यो। कसैले सिली अर्थात मूर्ख प्रश्न सोध्छन्, के हामी स्वर्गीयमा पोषकहरू लगाउँछौ? म सोच्दछु कि हामी लगाउनेछौ, तर म विश्वास गर्दिन कि हामीलाई ती पोषकहरूको आवश्यक छ, किनभने हामी यो महिमित ज्योतिमा पहिराइनेछौ जस्तो कि हाम्रा प्रभुलाई पहिराइएको थियो। 30 र 31 पद, अनि उहाँसँग दुईजना मानिसहरू बातचित गरिरहेका थिए। उनीहरू मोसा र एलिया थिए। उनीहरू महिमित रूपमा देखा परी येशूको मृत्युको विषयमा बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्ने थियो। डाँडामा दुईजना प्रकट भए, मोसा जो व्यवस्थाको प्रतिनिधि थिए र एलिया चाहिँ अगमवक्ताहरूको प्रतिनिधि थिए, र तिनीहरू उहाँको साक्षी बोकिरहेका थिए। तिनीहरूले के को बारेमा बोलिरहेका थिए, कुरा गरिरहेका थिए? तिनीहरूले ख्रिष्टको नजिक आइरहेको मृत्युको बारेमा कुरा गरे। पाउल भन्छन् कि तिनले प्रचार गरेका सुसमाचार त्यो नै सुसमाचार थियो जुनको लागि व्यवस्था र अगमवक्ताहरूले साक्षी बोके। सुसमाचार पुरानो नियमसँग कति पनि विपरीत छैन। पाउलले यसलाई यसरी भन्छन् रोमी 3:21 पदमा, तर अब त व्यवस्था दिनै परमेश्वरको धार्मिकता प्रकट भएको छ जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। व्यवस्था र अगमवक्ताले प्रकट गर्दछ कि परमेश्वरले उद्धार गर्न सक्ने एउटै बाटो चाहिँ विश्वासद्वारा पाइने धार्मिकता हो। पुरानो नियममा यो बलिदान ल्याएर गरिन्थ्यो। यी बलिदानहरू वा बलिदान प्रणाली वा विधि मूसाको व्यवस्थाको केन्द्र कुरा थियो, केन्द्रभूत कुरा थियो। वेदीमा चढ़ाइने सानो थुमा हाम्रो निम्ति मर्नुहुने ख्रिष्टको रूपक वा प्रतीक थियो, अनि अगमवक्ताहरूले संसारको पापहरूलाई उठाइ लाने परमेश्वरको थुमाको बारेमा बोले। 25-33 पद, अब पत्रुस र तिनीसँग हुनेहरू निन्द्राले लट्ठ भएका थिए, तर बिउजेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुईजना मानिसलाई देखे। तब ती दुई मानिसहरू उहाँसँग विदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, गुरूज्यू, हामीलाई यही बस्नु असल रहेछ, हामी 3 वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मूसाको निम्ति र एउटा एलियाको निम्ति। आफूले बोलेको कुराको तिनलाई ख्यालै थिएन। मित्र, सिमोन पत्रुससँग जहिले पनि खाली केही कुरा भन्ने कुराहरू हुन्छ वा केही कुरा भन्नु नै पर्ने हुन्छ। यस समयमा तिनले आफ्नो मुख बन्द गर्नुपर्ने। मलाई लाग्छ तिनले सोच्थे कि जे तिनी भन्छन् त्यो केही महत्वपूर्ण कुरा भनेको जस्तो तिनलाई लाग्छ। तर लुकाले यो कुरा थप्छन्, आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन। धेरै मानिसहरू पत्रुस जस्तै आफूले के बोलेको हो सो नजानिकन अति नै आत्मिक धार्मिक कुरा गर्छन्। पत्रुस सल्लाह दिन्छन् कि 3 डेरा बनाउने जुनले येशूसँग मोसा र एलियालाई समानता स्तरमा राख्छ। यद्यपि तिनले येशूलाई पहिलो सूचीमा राखे तापनि धर्मको धेरै धर्मको पद्य संग्रहहरूले मोसा र ख्रिष्टलाई धर्मको संस्थापकको रूपमा सूची दिन्छ। यो कुरा तपाईँलाई अनौठो जस्तो लाग्ला, तर येशू कुनै धर्मको संस्थापक हुनुहुन्न। उहाँले धर्मको स्थापन गर्नुभएन। उहाँ संसारको पापको लागि क्रूसमा मर्नुभयो। उहाँ उद्धारकर्ता हुनुहुन्छ। त्यसकारण हामी धर्मद्वारा उद्धार पाउँदैनौ, हामी ख्रिष्टद्वारा उद्धार पाउँछौ। म डाक्टर क्यारोलले भनेको कुरालाई याद गर्छु जसले धेरै पल्ट भन्नुभयो, जब म ख्रिष्ट कहाँ आए मैले आफ्नो धर्म गुमाए। धेरै मानिसले आफ्नो ख्रिस्टियन धर्मको गुमाउन आवश्यक छ र ख्रिष्टलाई पाउन प्राप्त गर्न आवश्यक छ। 34-36, तिनी यी कुरा बोल्दा बोल्दै एउटा बादल आएर उहाँलाई छोप्यो र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए, अनि बादलबाट येशू भन्ने एउटा आवाज निस्क्यो, यिनी मेरा पुत्र हुन् जसलाई मैले छानेको छु, यिनको वचन सुन। यो शब्द भएपछि येशू त्यहाँ एक्लै हुनुहुन्थ्यो। तिनीहरू चुपचाप रहे र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्। यसपछि हामी देख्छौ एकमात्र छोरा उसको जीवनबाट भूतात्मा येशूले निकाल्नुहुन्छ। 37-43 पद, भोलिपल्ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो एउटा ठूलो भीड़ उहाँलाई भेट्न आयो। भीड़बाट एउटा मानिसले कराएर भन्यो, गुरूज्यू, म तपाईसँग विन्ती गर्दछु, मेरो छोरामाथि कृपा दृष्टि गर्नुहोस्, किनकि त्यो मेरो एकमात्र छोरो हो। हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ र त्यो अचानक चिच्याउँछ र त्यसलाई ऐठ्याउँछ र त्यसले फिंच काट्न थाल्छ, त्यसले लछार पछार पारेर बल्ल बल्ल छोड्छ। त्यस दुष्टात्मालाई निकालिदिनु भनेर मैले तपाईँको चेलासँग विन्ती गरे तर तिनीहरूले सकेनन्। तब येशूले जवाब दिनुभयो, ए अविश्वासी र हट्टी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहौंला र तिमीहरूलाई कतिसम्म सहन गरौ? तिम्रो छोरालाई यहाँ ल्याऊ। तर त्यो आउँदा आउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो र ऐठन लाग्यो। तर येशूले त्यस दुष्ट आत्मा अशुद्ध आत्मालाई हकार्नुभयो र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो। परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे। येशूले गर्नुभएको प्रत्येक काममा सबैजना छक्क परेका देखेर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो। मित्र, यो सम्पूर्ण दृश्य आजको तस्विर हो। येशू आफ्नो महिमामा हुनलाई गइसक्नु भएको छ। आफ्ना चेलाहरू उहाँसँग छन्। हामी यहाँ तल संसारमा डाँडाको फेदीमा छौं, जहाँ अन्यल सम्झौता र कमी कमजोरी दुख बिमार कष्टहरू छन्। आज संसार भूतात्माले जकडिएको मानिसले जस्तै व्यवहार देखाउँछ। चर्च मण्डली संसारको आवश्यकताको उपस्थितिमा असहाय भएको छ। जब येशूले भीड़हरूसँग बोल्नुहुँदा उहाँले भीड़हरूलाई यस केटाको सम्बन्धमा तिनीहरूको विश्वासको कमीको लागि डाँट्नुभयो। यस केटाको अवस्था निराशजनक थियो। येशू उसको पितातिर फर्कनुभयो र उसलाई विश्वास गर्न भन्नुभयो। पिताले विश्वासको लागि गम्भीर विन्ती बनायो। यो कुरा अरू सुसमाचार लेखकहरूले हामीलाई भन्छ। चेलाहरू अन्योलमा परे किनभने तिनीहरूले पहिले चाहिँ भूतात्माहरू धपाए वा निकाले तर यस केटाबाट चाहिँ भूतात्माहरू निकाल्न सकेनन्। हाम्रो प्रभुले यो पुष्टि गर्नुहुन्छ कि यो मामला यसको गम्भीरताको कारण बेग्लै छ। प्रभुले भूतात्मालाई हकार्नुभयो, सानो बालकलाई निको पारिदिनुभयो र उसको पितालाई स्वस्थ केटा सुम्पिदिनुभयो। भूतात्मा निकाल्ने प्रक्रियाले यस मामलाको गम्भीरताको प्रकट गर्यो। यसपछि हामी निम्न पदहरूमा देख्छौ कि येशूले आफ्नो प्रस्थान यरुसलेमतिर लगाउनुहुन्छ, अर्थात यरुसलेमतिर उहाँ आउनुहुन्छ र भूतात्मा लागेको केटालाई छुटकारा दिनुभएपछि प्रभु र आफ्नो चेलाहरू यरुसलेमतिर लाग्छन्। एकपल्ट हाम्रो प्रभुले आउन गइरहेको आफ्नो मृत्युको बारेमा बताउनुहुन्छ। 44 र 45, यी कुरा तिमीहरूका कानमा गडुन् किनभने मानिसको पुत्र मान्छेहरूको हातमा पक्राउ पर्न आँटेको छ, तर तिमीहरूले यो कुरा बुझेनन् किनकि यो तिनीहरूले नबुझुन् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे। तिनीहरूले मृत्युबाट पुनः बिउती उठ्ने यो तथ्य यो विषयको त्यति बुझेका थिएनन्। यहाँ तिनीहरूको निम्ति उहाँ आफ्नो मृत्युको बारेमा बोलिरहनु भएको छ, तर तिनीहरूले त्यसको बारेमा बुझेनन् र उहाँलाई सोध्न डराए। 46 पद, त्यस बेला तिनीहरू मध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। मित्र, रूप परिवर्तन पछि तपाईँ सोच्नुहुँदो हो कि तिनीहरू नम्र हुनेछन् र उहाँको इच्छामा आज्ञाकारी बन्नेछन्, तर त्यसको ठिक विपरीत तिनीहरू महत्वाकांक्षी बने। तिनीहरूले ओहदा स्तरको सोचिरहेका थिए र क्रुसको उपेक्षा गरिरहेका थिए, व्यवस्था गरिरहेका थिए। 47 र 48 पद, तर येशूले तिनीहरूको मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो, जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ, किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ त्यही ठूलो हुन्छ। अनि यो महान सिद्धान्त वा नियम हो। र 49 देखि 53 पदमा भनिएको छ, तब युहानाले भने, गुरूज्यू, एकजनाले तपाईँको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं र हामीले त्यसलाई मनाई गर्यौं किनकि त्यसले हामीहरूसँग तपाईँको अनुसरण गर्दैन। तर येशूले तिनलाई भन्नुभयो, तिनलाई मनाई नगर किनभने जो तिम्रो विरूद्धमा छैन त्यो तिम्रो पक्षमा हुन्छ। उहाँको स्वर्गीय रहणको दिन नजिक आइपुग्दा उहाँले यरुसलेमतिर जाने अठोट गर्नुभयो अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए र उहाँको निम्ति सब कुरा तयार पार्नलाई सामारीहरूको एउटा गाउँमा पसे। तर यरुसलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। सामारीहरूद्वारा इन्कारको ध्यान दिनुहोस्, अस्वीकारको ध्यान दिनुहोस् यहाँ। अनि यहुदीहरू भन्दा तिनीहरू उहाँलाई इन्कार गर्ने काममा त्यति कम थिएनन्। र 54 पदमा भनिएको छ, तब यो देखेर उहाँका चेलाहरू याकुब र युहानाले भने, प्रभुज्यू, के तपाई चाहनुहुन्छ कि स्वर्गीयबाट आगो बर्साएर यिनीहरू भस्म होन् भनी हामी आज्ञा गरौं? अनि हामी पढ्दछौ 55 देखि 56 पदमा, तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो अनि उहाँहरू अर्को गाउँतिर जानुभयो। मित्र, येशूले कुनै प्रकारको साम्प्रदायिक आत्माको हप्काउनुहुन्छ, निरुत्साहित तुल्याउनुहुन्छ। युहानले ख्रिष्टको पहिलो आगमनको उद्देश्यको पूर्ण रूपमा बुझेनन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ, येशूले चेलाहरूलाई जाँच गर्नुहुन्छ, अनि यो अनुच्छेदमा तीनजना निवेदकहरू देख्छौ जो प्रभु येशूको चेलाहरू बन्न चाहन्छन्, प्रतिष्ठित चेला। यो कुराको ध्यान दिउ कि यो उद्धारको बाटो दिने काम होइन। प्रश्न हो, मैले उद्धार पाउनलाई के गर्नुपर्छ? यो यहाँ सोधिएको छैन। बरु यो चाहिँ ख्रिष्टको चेला बन्नलाई के कुरा आवश्यक छ त्यसको उल्लेख हो। पहिलो निवेदक चाहिँ अभिव्यक्ति र आवेगशील जवान व्यक्ति हुन्। 57 र 58 पद, उहाँहरू बाटोमा जाँदै गर्नुहुँदा एउटा मानिसले उहाँलाई भन्यो, हे प्रभु, तपाईँ जता जानुहुन्छ म तपाईँको पछि लाग्नेछु। तब येशूले त्यसलाई भन्नुभयो, स्यालका दुला छन् र आकाशका चराचुरुङका गुण, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन। यस व्यक्तिलाई हाम्रो प्रभुको उत्तरले उहाँ पृथ्वीमा हुँदा उहाँको दरिद्रताको प्रकट गर्यो। मित्र, दरिद्रता नै एक श्रापको भाग थियो जुन प्रभु येशूले आफूमा बोक्नुभयो। कि यस जवान व्यक्तिले उहाँलाई पछ्यायो हामीलाई भनिएको छैन। 59 देखि 60 पद, उहाँले अर्कालाई भन्नुभयो, मेरो पछि लाग। तर त्यसले भन्यो, पहिले मेरो बाबुलाई गाड्न जान दिनुहोस्। उहाँले त्यसलाई भन्नुभयो, मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देऊ, तर तिमी गएर परमेश्वरको राज्यको सुसमाचार प्रचार गर। दोस्रो निवेदकले चाहिँ प्रभु येशूलाई पछ्याउने निर्णय बनाए, तर तिनी पहिले चाहिँ आफ्नो पितालाई दफनाउन चाहन्थे। यो पदलाई धेरैले अबुझाइ गरेका छन्। येशूले यस व्यक्तिलाई तिनको पितालाई गाड्न दिने काममा मना गरिरहनु भएको छैन। बरु यो केटा भनिरहेका छन् कि उसले आफ्नो पिता नमरुन्जेलसम्म ख्याल गर्नुपर्छ। उसको पिता मरेपछि तिनी येशूलाई पछ्याउन स्वतन्त्र हुन्छन्। जब यो चेलापनको कुरा आउँछ, मानव प्रेम उहाँको इच्छा अनुसार दोस्रो स्थानमा उभिन्छ। जब मानव प्रेम र ख्रिष्टको बीच विमेल वा संघर्ष उठ्छ, उहाँले पहिलो स्थान प्राप्त गर्नुपर्छ। तर उहाँको इच्छा र मानव प्रेम सधैँ संघर्ष गर्दैन। 61 र 62 पद, अर्काले पनि भन्यो, प्रभु, म तपाईँको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई विदा लिन दिनुहोस्। तर येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात फलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्यको हुँदैन। मित्र, चेलापनको मूल्य उच्च छ, यो सजिलो छैन। यसले ती सबै कुराको माग गर्छ जुन हामीले दिनुपर्छ। अनि वचनले भन्दछ, देव त दिइनेछ। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।